यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। गृहमन्त्री रामबहादुर थापाले कोविड 19 महामारीले अन्तर्राष्ट्रिय सीमा सम्बन्धी नीतिलाई पुनर्विचार गर्न झकझक्याएको बताउनु भएको छ। नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रहरू विषयक दुई दिवसीय गोष्ठीको समापन समारोहमा उहाँले अन्तर्राष्ट्रिय सीमालाई अझ बढ़ी नियन्त्रित र नियमन गरिनुपर्ने सुझाव प्राप्त भएको जानकारी दिनुभयो। राष्ट्रिय सुरक्षा परिषदको सचिवालयले जंगी अड्डा र सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा आयोजना गरेको गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्नुभएको थियो। त्यस अवसरमा गृह मन्त्रालयका सचिव महेश्वर नेपालीले सीमा सुरक्षालाई थप प्रभावकारी तुल्याउन विभिन्न विषयमा आधारित भई गरिएको कार्यक्रमले सीमा सुरक्षासँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक पक्षलाई समेटेर सुझाव र निष्कर्ष प्रस्तुत भएको जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण हिजो देशभर थप 7 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा कोरोना संक्रमणबाट थप 7 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो साँझ जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या 2045 पुगेको पनि मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा देशभर थप 130 जनामा संक्रमण पुष्टि भएको पनि हिजै मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले देशभर 1744 जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका काठमाडौँ उपत्यकाभित्रका संचारकर्मी राजदूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्तिलाई कोरोना विरूद्धको खोप कार्यक्रम हिजो शुरू भएको छ। 5 दिनसम्म सञ्चालन हुने खोप अभियानमा संचारकर्मीहरूका लागि निजामती अस्पताल, विदेशी कर्मचारीहरूका लागि पाटन अस्पताल, दूतावास, त्यसै गरी कूटनीतिक नियोग तथा विदेशी कर्मचारीको हकमा आश्रित समेतका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र शहीद गंगालाल अस्पतालमा खोप दिने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस हिजो पनि जारी रह्यो। हिजो प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू विष्णु भट्टराई, रवि नारायण खनाल र महेश नेपाल, त्यसै गरी अधिवक्ताहरू लोकनाथ खरेल, मुकुन्द अधिकारी, भोजराज आचार्य, शान्ति देवी खनाल, अनन्त राज लुइटेल, मुना लामिछाने, चन्द्रप्रकाश रेग्मी र ईश्वरी भट्टराईले बहस गर्नुभयो। बहसमा उहाँहरूले संविधानमा 5 वर्षसम्म प्रतिनिधिसभा विघटन गर्न नपाउने भनी कहीँ कतै उल्लेख नभएको धारणा राख्नुभयो। मृत अवस्थामा भेटिएकी बैतडीको दोगडा केदार गाउँपालिका साथ चढेपानीकी 17 वर्षीय किशोरी भागीरथी भट्टको बलात्कारपछि हत्या गरिएको मेडिकल रिपोर्टबाट पुष्टि भएको छ। रिपोर्ट अनुसार भागीरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। माघ 21 गते विद्यालय गएकी भागीरथी साँझसम्म पनि नफर्किएपछि खोजतलाश गर्दै जाँदा माघ 22 गते घर नजिकैको लबलेप जंगलमा उनको शव भेटिएको थियो। बलात्कारपछि हत्या भएको पुष्टिसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ। घटना भएको दिन उक्त बाटो भएर हिँडुल गर्ने व्यक्ति, सवारी साधनमा आउजाउट गर्ने व्यक्ति र शंका लागेका व्यक्तिलाई सोधपूछको काम गरिरहेको स्थानीय प्रहरी चौकीका इन्चार्ज मोती बमले जानकारी दिनुभयो। भागीरथीका आफन्तसँग सोधपूछ गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढ़ाएर सूक्ष्म अध्ययन गरिरहेको प्रहरीले जनाएको छ। सम्पूर्ण शक्ति परिचालन गरी भागीरथीको हत्या पत्ता लगाउन प्रहरीको संघीय प्रदेश, त्यसै गरी अनुसन्धान ब्यूरो र जिल्लाको शक्ति परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुमेदी नेतृत्वको टोली पनि घटनास्थलमा पुगेर अध्ययनमा संलग्न भएको छ। सुदूरपश्चिम प्रदेश सभाको हिजोको बैठकमा सदस्यहरूले बैतडीमा बलात्कारपछि किशोरीको हत्या भएको भन्दै घटनाका दोषीलाई कार्यवाही गरी सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको प्रारम्भ हुनासाथ समय लिएर प्रदेशसभाका सदस्य लीलाधर भट्टले दोगडा केदार गाउँपालिका कि 17 वर्षीय किशोरी भागीरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै हत्यारा पत्ता लगाई कार्यवाही गर्न र प्रभावकारी शान्ति सुरक्षाको व्यवस्थापन गर्न माग गर्नुभयो। त्यसै गरी विशेष समय लिएर नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले किशोरीको बलात्कारपछि भएको हत्याको घटना समाजका चुनौती सँगसँगै लाजमर्दो विषय भएको भन्दै दोषीलाई पक्राउ गरी कार्यवाही गर्न र आम नागरिकको सुरक्षामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले किशोरीको हत्या घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कार्यवाही गर्न र त्यस्ता जघन्य अपराध हुन नदिनका लागि शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन माग गर्नुभयो। त्यस्तै जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले किशोरीको बलात्कारपछि हत्या हुँदा पनि प्रदेश सरकारले चासो दिन नसक्नु दुःखद विषय भएको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देश विकास र समृद्धिको यात्रातर्फ अघि बढ़ेको बताउनु भएको छ। प्रेस संगठन नेपालको सुदूरपश्चिम स्तरीय भेलाको धनगढ़ीमा हिजो उद्घाटन गर्नुहुँदै मन्त्री भट्टले मुलुकलाई अस्थिरतातर्फ लैजान खोज्ने षड्यन्त्र भएपछि त्यसलाई रोक्न संसद विघटनको विकल्प नभएको धारणा राख्नुभयो। भेलामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले पूर्व जनमुक्ति सेनाका सहित बेपत्ता घाइते अपाङ्गता भएका परिवारका समस्यालाई सरकारले सम्बोधन गर्ने घोषणा अनुरूप आवश्यक काम अगाडि बढ़िरहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा उत्पन्न राजनैतिक संकटको समाधानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको हिजो वीरगंजमा आयोजित कार्यक्रममा बताउनु भएको छ। 71 राष्ट्रिय प्रजातन्त्र दिवस प्रचार प्रसार उपसमितिले मूल समारोह समिति र उपसमितिबाट भएका निर्णयहरू उच्च प्राथमिकताका साथ कार्यान्वयन गराउने निर्णय गरेको छ। उपसमितिका संयोजक संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको अध्यक्षतामा मन्त्रालयमा हिजो बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसंचार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। त्यसै गरी बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रजातन्त्र दिवसको विषयमा केन्द्रित रही विशेष परिसंवाद, छलफल लगायतका जनचेतनामूलक कार्यक्रमको प्रसारण गर्ने साथै सामुदायिक एवं निजी क्षेत्रका संचार माध्यमबाट जनचेतनामूलक कार्यक्रम प्रसारण गर्न अनुरोध गर्ने लगायतका निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यातायात व्यवसायलाई प्रविधि मैत्री बनाउने प्रतिबद्धता हिजो ट्याक्सी चालक सेवा समाजका पदाधिकारीहरूसँगको भेटमा बताउनु भएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निर्माण व्यवसायका माग सम्बोधन गर्न सम्बद्ध निकायसँग छलफल गरिने नेपाल निर्माण व्यवसाय महासंघका प्रतिनिधिहरूसँगको भेटमा हिजो बताउनु भएको छ। र हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको सफल आरोहण गरेर कीर्तिमान राख्न सफल 10 नेपाली पर्वतारोहीलाई हिजो पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।